الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه وأزواجه وأهل بيته وأهل طاعته وعلماء أمته أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الناس أنتم الفقراء إلى الله والله هو الغني الحميد وقال النبي صلى الله عليه وسلم الكيس من دان نفسه وعمل لما بعد الموت والعاجز من أتبع نفسه هواها وتمنى على الله أو كما قال رسول الله صلى الله عليه وسلم صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد میرے محترم دوستو بزرگوں بھائیو اللہ تبارک و تعالی نے ساری کائنات کو بنایا ساری کائنات کا خالق اللہ ہے ساری کائنات کا مالک اللہ ہے پوری زندگی ہم تسبیحات پڑھتے رہیں پوری زندگی اللہ کی تعریفیں کرتے رہیں پوری زندگی سجدے کرتے رہیں عبادتیں کرتے رہیں اللہ کی عظمتوں کو بیان کرتے رہیں پھر بھی ساری دنیا مل کر اللہ کی عظمت بیان کریں پھر بھی ہماری ساری دنیا کی عظمتیں تعریفیں اللہ تبارک و تعالیٰ کی شان کے پردوں کے نیچے ہیں اللہ کی شان بہت اونچی ہے بہت اونچی ہے خود نبی اکرم صلی اللہ علیہ وسلم تہجد کی نماز میں یہ دعا پڑھا کرتے تھے لا احصی ثناء علیک انت کما اثنیت علی نفسی اے اللہ ہم تیری تعریف نہیں کر سکتے امام الانبیاء فرماتے ہیں اس بات کی عظمت کو میرے اور آپ کے دل میں بٹھانا ضروری ہے کہ اللہ کتنا شان والا ہے تاکہ ہم اللہ کے حکموں کو نہ توڑیں جب ہم اللہ کی عظمت کو گریٹنس کو پہچانیں گے تو ہم گناہوں سے بچیں گے برائیوں سے بچیں گے سامنے کوئی آدمی دیکھ رہا ہو تو آدمی کیسے گناہ سے بچتا ہے اس لیے کہ اس کے دل میں خوف ہے کہ یہ دیکھ رہا ہے کچھ جا کے مجھے बदनाम कर देगा। यहां अल्लाह की जात है जो अलीम बिदाती सुदूर है, मेरे और आपके दिलों के भेद को भी जानता है। इस अजमत को कि किब्रियाई को, अल्लाह की बड़ाई को कि वो हर जगह मौजूद है, इस बात को हम अपने दिल में बिठाएंगे तो इंशाअल्लाह फिर गुनाहों से बचना आसान होगा, अल्लाह की इबादत करने में मजा आएगा कि मैं सजदा किसको कर रहा हूं, नमाज पढ़ने में मजा आएगा कि मैं नमाज किसके सामने खड़े होके पढ़ रहा हूं। और हमने कलमा को पढ़ा है ला इलाहा इल्लल्लाह, अल्लाह तेरे सिवा कोई नहीं, इसका मकसद क्या है, इसके तकाजे की हमने समझा ही नहीं है, बस पढ़ लेते हैं अल्लाह के सिवा कोई नहीं, अल्लाह के सिवा कोई नहीं। उसको मैं समझाता हूं मिसाल के जरिए से, अगर एक आदमी को दूसरे से शुरू में ताल्लुक पैदा हो जाए, ताल्लुक पैदा हो, वन पर्सन गेट कनेक्टेड टू अनदर पर्सन इज कॉल्ड इन अरबिक, ये अभी रागिब हो गया, अट्रैक्शन हो गया, इसको इसके साथ अट्रैक्शन हुआ, कनेक्टेड हो गया। जब ये कनेक्शन और अट्रैक्शन और जब ये ताल्लुक ज्यादा होता है तो उसको डिक्शनरी में कहते हैं, अब इसको तलब करने लगा, मांगने लगा, मांगने लगा, इसको चाहिए वो चीज, इसलिए कि इसके दिल में बैठ गया, अट्रैक्शन हो गया, तो अब ये तलब करेगा कब मैं जाऊं उसको लूं, कब मैं जाऊं खरीदूं। और जब तलब पैदा हो जाती है तो फिर इंसान के दिल में उस चीज की मोहब्बत पैदा हो जाती है। तलब जब ज्यादा होती है तो डिक्शनरी में उसको कहते हैं मोहब्बत, इसको क्या कहते हैं, मोहब्बत। और जब मोहब्बत बहुत ज्यादा हो जाती है तो उसको अरबी में कहते हैं इबादत, ये अब इसका दीवाना हो गया। बात समझ आ रही है, रगबत पैदा। अल्लाह कुरान में इस बात को बार बार बयान फरमाता है, इन्ना इलल्लाही रागिबून, हम अल्लाह की तरफ रगबत पैदा करते हैं। और उसके बाद अल्लाह ने फरमाया दाउफत तालिबु वल मतलूब, ये बूटों को पूजने वाले तालिब और मतलूब दोनों कमजोर है। और फिर अल्लाह ने फरमाया वल्लजीन आमनु अशद्द हुब्बन लिल्लाह, ईमान वालों तुम्हारे दिल में अल्लाह की मोहब्बत बहुत ज्यादा होनी चाहिए, जब ये ज्यादा होगी तब जाकर बात समझ में आएगी ला इलाहा इल्लल्लाह, अल्लाह तेरे सिवा कोई नहीं, तू ही है, फिर तुम्हें जकात देने में मजा आएगा, नमाज पढ़ने में मजा आएगा, सजदा करने में मजा आएगा, जिक्रुल्लाह करने में मजा आएगा, मैं नाम किसका ले रहा हूं। बायजीद बुस्तामी रहमतुल्लाह अलैह से पूछा कि अल्लाह तबारक व ताला को बंदों से मोहब्बत है, उसकी दलील क्या है, अल्लाह को बंदों से मोहब्बत है, अल्लाह वलीयुल्लज़ीन आमनु, होना तो ये चाहिए था ए ईमान वालों तुम मुझ पर ईमान ले आए अब तुम मुझसे मोहब्बत करो, लेकिन अल्लाह खुद कह रहा है कि अल्लाह उन ईमान वालों से मोहब्बत करता है। बायजीद बुस्तामी रहमतुल्लाह अलैह का जवाब भी अजीब है, फरमाया मुहिब अपने महबूब को कोई चीज दे तो वो कहे मैंने बहुत कम दिया है। मुहिब यानी अल्लाह जब अपने whenever the Allah has give something to his servants, he say I have given you very little, कुछ नहीं दिया, लेकिन जब महबूब अपने मुहिब को दे तो अल्लाह कहते तूने बहुत कुछ दिया है मुझे। मुझे, यू हैव गिवन मी सो मच। कुरान में अल्लाह ने क्या फरमाया, कुल मताउ दुनिया कलील, लेकिन जब मेरी बारी आई, वज़ाकिरीन अल्लाह कसीरा वज़ाकिरात, ये जिक्र करने वाले बहुत अल्लाह का, कितने साल जिक्र करोगे तुम भाई, 25 साल 30 साल 40 साल 50 साल 60 साल 70 years वी गोइंग टू रिमेंबर अल्लाह, 100 years 110 years। लेकिन अल्लाह क्या कह रहा है, जब तू मुझे देता है ना तो बहुत कुछ है, मैं उसके बदले में अबदुल आबाद वाली जन्नत तुझे दे दूंगा जिसकी कोई एंड नहीं है, वरना जन्नत भी तो 80-100 साल की होनी चाहिए, लेकिन ऐसी खालिदीन फीहा अबदा, ऐसी जन्नत, इन्नल्लज़ीन आमनू वअमिलुस्सालिहात कानत लहुम जन्नातुल फिरदौस नुज़ुला खालिदीन फीहा ला यबगूना अन्हा हवला, निकाले नहीं जाएंगे, उसी में रहेंगे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, जब जन्नत भी मांगो तो जन्नतुल फिरदौस मांगो। हमारे हजरत मुफ्ती अब्दुल रऊफ साहब सुखुरवी एक जगह फरमाते हैं, बहुत अच्छी बात फरमाया, ए मोमिनो दीन में 3 बार यूं कहो कि अल्लाह जन्नत नसीब फरमा, जन्नतुल फिरदौस नसीब फरमा, और दीन में 3 बार यूं कहो अल्लाह जहन्नम से बचा ले, तो जन्नत खुद अल्लाह से कहती है, अल्लाह इस बंदे ने तुझसे जन्नत मांगी है, इसे जन्नत अता फरमा, इसने जहन्नम से पना मांगी है, जहन्नम अल्लाह से कहती है, अल्लाह इसकी मुझसे हिफाजत फरमा। अल्लाह की अजमत मेरे और आपके दिलों में बैठेगी ना तो ही फिर मजा आएगा इबादत में। इसलिए ऐसे अमल मांगा करो जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, अल्लाहुम्म जल हुब्बका व हुब्ब मन युहिब्बुक व हुब्ब अमल युबल्लिगुना इला हुब्बिक। अल्लाह अल्लाह तेरी मोहब्बत नसीब फरमा, तुझसे मोहब्बत करने वालों की मोहब्बत, ताकि हम भी उनके साथ मोहब्बत करें, और ऐसा अमल जो हमको तुझ तक पहुंचा दे, ऐसे अमल की मोहब्बत नसीब करो। हमारे हजरत थानवी रहमतुल्लाह अलैह ने एक जगह लिखा है, मैं जब मौलाना फजलुर रहमान साहब गंज मुरादाबादी रहमतुल्लाह अलैह के पास मेरी भर जवानी में गया, फारिग होते ही तो हजरत ने फरमाया, अशरफ अली मैं जब सजदा करता हूं अल्लाह के सामने तो मुझे ऐसा लगता है कि अल्लाह ने मेरे गाल पर चीर पर बोसा ले लिया। मैं जब सजदा कर मजा आता है, जब अल्लाह को अल्लाह समझेंगे, अल्लाह की अजमत दिल में होगी तो, कि अल्लाह है कौन जिसके सामने मैं खड़ा हूं। यहां तो देखते हैं तो नमाज सलाम अलैकुम व रहमतुल्लाह, इमाम साहब उठ के भागते हैं, पता भी नहीं सामने वो दूसरी सब में लोग नमाज पढ़ रहे हैं, उसके सामने से क्रॉस करते हैं। उस नमाजी जो नमाज पढ़ रहा है उसके नमाज की कोई अजमत मेरे दिल में नहीं है। इमाम बुखारी रहमतुल्लाह अलैह ने बुखारी शरीफ में बाकायदा चैप्टर कायम किया है, याद रखो ये मसला, स्पेशली अवर यंगस्टर्स, व्हेन द नमाज फिनिश दे रन एंड दे डोंट इवन बॉदर, द पर्सन इज स्टैंडिंग एंड रीडिंग नमाज, कंप्लीटिंग हिज नमाज, हाउ कैन आई क्रॉस द पर्सन। अबू सईद खुदरी रजी अल्लाह तआला हदीस मेंशन, इमाम बुखारी रहमतुल्लाह अलैह in Bukhari Sharif, he was reading namaz in Masjid Nabawi sallallahu alaihi wasallam, and he mentioned the hadith of Ibn Umar. Ibn Umar was reading namaz in Kaaba, in Masjid Haram, and Abu Sayyid Khudri radiyallahu anhu was reading namaz in Masjid Nabawi sallallahu alaihi wasallam. Samne sutra rakha hua tha. इसीलिए उलमा फरमाते हैं इंसान को चाहिए कि ऐसी जगह नमाज पढ़े जहां किसी को आने जाने में तकलीफ ना हो। देयर आर सो मेनी पीपल दे रीड नमाज इन द लास्ट सब सुन्नत एंड इज हार्ड फॉर द पीपल टू क्रॉस,
ऐसे ही खड़े हो जाते पीछे, इतनी जगह है पीछे, या पीछे हॉल में चले जाए, सुन्नत नफर पढ़ रहे, लेकिन ऐसी जगह ना पढ़ो कि किसी को आने जाने में तकलीफ हो। किसी को जल्दी होती है, कुछ काम होता है। अबू सईद खुदरी रजी अल्लाह तआला की हदीस लिखी है, अल्लाह अकबर, नमाज पढ़ रहे थे और एक आदमी गुजरने का इरादा करा, बल्कि गुजर ही रहा था। बुखारी शरीफ की हदीस ही है, हजरत अबू सईद खुदरी रजी अल्लाह तआला उसको हाथ से पुश कर दिया। ऐसा बुखारी शरीफ की हदीस ही सुना रहा हूं, ऐसे पुश किया। अब उसने दूसरी जगह तलाश की कि इधर से निकल जाओ इधर से, लेकिन कई जगह मिली नहीं, didn't found a place to go। तो दोबारा आया गुजरने के लिए, हजरत ने जोर से उसको पुश किया, वो पीछे गिरा जोर से। वो हजरत को बुरा भला कहने लगा, started shouting when हजरत was in नमाज, वो shouting। ऐसा होता है, हम लोग कहते हैं भाई मताफ में भी चलो तवाफ करने वाले को तो इजाजत है, नमाजी के सामने से वो भी उसके सजदे की जगह के आगे से गुजरे। अगर गुजरना है तो हमारे फुकहा लिखते हैं 2.5 सब, 2 or 2.5 सब, वे नॉर्मली आवर गेज आवर आईज गोज 2.5 सब, इट्स ओके, बट इन फ्रंट ऑफ नो। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बुखारी शरीफ की भी हदीस है, दोनों चैप्टर है, अगर नमाज अगर गुजरने वाले को पता चल जाए कि गुजरने का क्या गुना है, इफ यू कम टू नो द व्हाट इज द गुना टू क्रॉस इन फ्रंट ऑफ द नमाजी, सो ही विल स्टे देयर 40 यौमन व 40 शहरन, 40 का लफ्ज है, नरेकर कहते हैं कि इसमें 40 दिन है, वो ही कुड स्टे देयर फॉर 40 डेज और 40 मंथ्स और 40 इयर्स। अब उस्ताद यूज्ड टू से हियर नॉर्मली 40 इयर्स बिकॉज इब्ने माजा में 100 साल का जिक्र क्लियरली है कि अगर उसको गुनाह का पता चल जाए तो वहां पर वो 40 साल या 100 साल तक खड़ा रहे, गुजरे नहीं। अगर उसको पता चल जाए कि नमाजी के सामने से गुजरने का कितना बड़ा गुनाह है, अगर उसको पता चल जाए, भाई मैं तो अपने को बीबीसी नहीं सुना रहा हूं, तुम्हें सीएनएन नहीं सुना रहा हूं, अल्लाह के नबी का फरमान है, इतना बड़ा गुनाह है, एक आदमी 40 साल गुनाह करे, 100 साल गुनाह करे, वो वहां खड़ा रहे 100 साल तक, इब्ने माजा में है और बुखारी शरीफ में 40 साल का जिक्र। यही बात अबू सईद खुदरी ने अल्लाह फरमाई, उसको पुश किया, वो गया कहां, मरवान के पास। Marwan was a governor of Medina at that time. He went to him and complained him that Abu Sa'id pushed me while he was reading namaz. Abhi wo shikayat kar raha tha ki Abu Sa'id bhi Marwan ke paas pahunch gaye. Marwan ne pucha, governor asked him, what's wrong, what happened? To Allah ke Nabi sallallahu alaihi wasallam ki puri hadith sunayi. Abu Sa'id Khudri radiyallahu anhu told the whole hadith of Rasulullah sallallahu alaihi wasallam to Marwan. He said, जो गुजरने वाला है अगर उसको स्टॉप करने के बावजूद भी गुजरता है तो वह शैतान। बुखारी के अल्फाज, वो कौन है, शैतान। लेकिन अहनाब कहते हैं कि यहां अमल कसीर ना हो जाए, नमाज टूट जाएगी, नमाज में खामोशी होनी चाहिए। मुहद्दिसीन तो कहते हैं कि इसको पुश कर दो। हमारे हजरत मौलाना सईद साहब पालनपुरी रहमतुल्लाह अलैह तो फरमाते हैं उनकी शरह बुखारी की शरह में कि एक बार पुश कर दो, वन टाइम यू पुश दैट पीपल विल कम टू नो मसला, एटलीस्ट पीपल विल कम टू नो मसला। यही मसला उन्होंने बयान किया कि अगर एक आदमी पीछे अकेला है, ही केम लेट एंड देयर इज नोबडी, ही इज अलोन, like imam is alone front, he is alone at the back, so he must pull someone from the first saf to him. To wahan likha hai ke baaz aadmi ko aisa karenge masle ka pata nahi hota to tamacha marega usko, kahe ek bar tamacha kha lo lekin sabko masle ka pata chal jayega, ke ek bar push kar do. Lekin ahnaab ka masla ye hai, quran ki ayat qat'i hai aur ye hadith بخاری شریف کی ہے لیکن آیت قطعی ہے وَقُومُ لِلَّهِ قَانِتِينَ. کچھ پڑھ لو, مثال کے طور پر آپ التحیات پڑھ رہے ہیں اور کوئی آدمی گزر رہا ہے تو ذرا الفاظ ذرا زور سے کر دو تاکہ اس کو پتا چلے میں نماز پڑھ رہا ہوں. الحمدللہ پڑھ رہے ہیں آپ, کوئی گزر نہ چلا اہدنا الصراط المستقیم, پھر خاموش ہو جائے تاکہ اس کو پتا چل جائے کہ کوئی نماز پڑھ رہا ہے میں سامنے سے نہ گزروں. اگر سمجھنے والا ہوگا سمجھ جائے گا, لیکن دوسرے کافر جو ہے فل یقاتل, اس کے ساتھ جھگڑو. لیکن ایک بار کیا ہوگی, نماز ٹوٹ جائے گی اور کیا ہوگا. اس لیے مسئلے کا پتہ بھی ہونا چاہیے. میں کہا کرتا ہوں یہ پیچھے کھڑے ہونے والوں سے کہ اگر امام سے کچھ گڑبڑ ہو گئی تمہیں پتہ ہے کیا پڑھنا ہے آگے, وہ تو امام کو توڑنا ہی پڑے گا. مسائل کو سمجھنا لازمی اور ضروری ہے, بعض بعض مسائل تو بہت امپورٹنس ہے. اس لیے ہمارے دل میں اللہ کا گریٹنس پیدا ہو کہ نماز اللہ اس کے سامنے ہے, جو نماز پڑھ رہا ہے نا اللہ اس کے سامنے ہے. یہ حکمت لکھی ہے, نماز ایک ایسا عمل ہے کہ نمازی کے سامنے, اللہ ہر جگہ ہے لیکن نمازی کے سامنے ہے. اس لیے حضرت علی رضی اللہ تعالیٰ عنہ کا قول مشہور ہے کہ جب میں چاہتا ہوں کہ اللہ مجھ سے بات کرے تو میں قرآن کی تلاوت کرتا ہوں, اور جب میں چاہتا ہوں کہ میں اللہ سے بات کروں تو میں نماز پڑھتا ہوں. اللہ والوں کے دل میں اللہ کی عظمت تھی, گریٹنس آف اللہ واز ان دیر ہارٹ. ہمارے حاجی امداد اللہ صاحب رحمت اللہ علیہ بہت اچھی بات فرماتے ہیں, اے اللہ مجھے نہ جنت میں حور چاہیے نہ قصور چاہیے. I don't want just hoor and bungalows in the jannat. I want a small place to read my namaz there. تیرے عرش کے نیچے مجھے عرش کے سائے میں ایک مسلح کی جگہ دے دینا کہ میں نماز پڑھتا ہوں. ان کے دلوں میں عظمت ہوتی تھی, محبت ہوتی تھی. حضرت تھانوی رحمت اللہ علیہ کی بات سنا رہا تھا کہ جب فرشتوں نے اللہ سے پوچھا کہ ابراہیم علیہ السلام کو تم نے خلیل بنایا, واتخذ اللہ ابراہیم خلیلا, واتخذ اللہ ابراہیم خلیلا. علامہ شبیر احمد عثمانی فرماتے جب نبی اکرم صلی اللہ علیہ وسلم معراج سے تشریف لائے تو اوپر والے آخری آسمان پر ابراہیم علیہ السلام تھے اور چھٹے پر موسیٰ علیہ السلام تھے, اور موسیٰ علیہ السلام تو بنی اسرائیل کے نبی ہے اور ابراہیم علیہ السلام تو امت محمدیہ کے نبی. وتبع ملت ابراہیم حنیفا, ہمارے نبی صلی اللہ علیہ وسلم فالو کرتے تھے ابراہیم علیہ السلام, مکہ والے فالو کرتے تھے ابراہیم علیہ السلام. کیا بات ہوئی کہ ساتویں آسمان پر ابراہیم علیہ السلام نے نبی صلی اللہ علیہ وسلم کو مشورہ نہیں دیا کہ تمہاری امت کو کہنا کہ 50 نماز بہت زیادہ ہے, کم کرو کم کرو. بنی اسرائیل کے نبی موسیٰ علیہ السلام نے کیوں مشورہ دیا جو ہمارے نبی نہیں ہے. ہمارے اکابری نے بڑی عجیب عجیب بات لکھی ہے. وہاں پر علامہ انور شاہ صاحب کشمیری رحمت اللہ علیہ کی ایک بات مجھے یاد آئی, لکھا ہے علامہ شبیر احمد عثمانی کہ علامہ انور شاہ صاحب کشمیری رحمت اللہ علیہ فرماتے ہیں میں زندگی بھر اس مسئلے میں پریشان رہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم mention himself that دجال is going to come before قیامت, دجال قیامت سے پہلے آئے گا. یہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے بیان فرمایا کہ عیسیٰ علیہ السلام اس کو قتل کریں گے. پھر کیا بات تھی, what was happening that نبی صلی اللہ علیہ وسلم کیوں دجال سے پناہ مانگتے تھے, انبیاء علیہ السلام کیوں دجال سے پناہ مانگتے تھے جبکہ ان کے زمانے میں تو آنا نہیں تھا. دجال واز ناٹ گوئنگ ٹو کم ان دا ٹائم آف نبی صلی اللہ علیہ وسلم, سو وائی ہی واز سیکنگ پروٹیکشن فرام دجال. اے اللہ مجھے بچا لے دجال سے. بات میری سمجھ میں آ رہی ہے نا, کہہ رہے علامہ انور شاہ صاحب کئی زمانے سے یہ سوال میرے ذہن میں تھا اور پھر مجھے اس کا جواب اللہ پاک نے میرے دماغ میں ڈالا. علامہ انور شاہ صاحب فرماتے ہیں بہت اچھی بات جس کو علامہ شبیر احمد عثمانی نقل فرماتے ہیں، فرمایا علامہ انور شاہ صاحب کشمیری فرماتے ہیں کہ دجال کا فتنہ ایسا خطرناک ہوگا، دجال's trial is such a bad and such a severe کہ خالی زندوں کو افیکٹ نہیں ہوگا، قبر میں جو دفن ہو چکے مردوں کو بھی افیکٹ ہوگا، اتنا خطرناک ہوگا. اس لیے اللہ کے رسول صلی اللہ علیہ وسلم دجال سے پناہ مانگ رہے ہیں. تو میری بات سمجھ آ رہی ہے؟ وہاں پر یہ بھی ایک سوال قائم کیا کہ نبی صلی اللہ علیہ وسلم کو ابراہیم علیہ السلام should give some مشورہ، why موسیٰ علیہ السلام had given him مشورہ؟ موسیٰ علیہ السلام was a نبی of the بنی اسرائیل، 70,000 نبی آئے ہیں بنی اسرائیل میں approximately، مشورہ تو ان کو دینا چاہیے ابراہیم علیہ السلام کو. تو وہاں علامہ شبیر احمد عثمانی قول نقل فرماتے ہیں بہت اچھا، فرمایا کہ ابراہیم علیہ السلام کو اللہ نے لقب دیا خلت کا، خلیل ہونے کا، دوست ہے اللہ کا، واتخذ اللہ ابراہیم خلیلا، خلت کا لقب دیا ہے. اور دوست اس کو کہتے ہیں کہ دوست کی بات جو کہے من وان مان لے، اللہ نے جو کہا مان لیا ٹھیک ہے، 50 تو 50، جاؤ تمہاری امت کو کہو 50 تو 50. ہاں ایک بات ہے کہ امت کو میرا سلام کہنا اور ان کو بتلانا کہ جنت خالی ہے، تم جتنا اللہ کا ذکر کرو گے ہر ذکر پر جنت میں ایک باغ اور ایک درخت بنتا چلا جائے گا. ابراہیم علیہ السلام اینڈ فردر علامہ شبیر احمد عثمانی سے ایک اور جواب دیا، فرمایا موسیٰ علیہ الصلوۃ والسلام کو چھٹے آسمان پر رکھ کر اشارہ کیا کہ حضرت موسیٰ علیہ السلام نے دعا کی تھی، اللہ you create me in the امت of رسول اللہ صلی اللہ علیہ وسلم، مجھے نبی صلی اللہ علیہ وسلم کی امت میں پیدا فرما، ایک لمبی حدیث ہے، پیدا فرما. اللہ نے حضرت عیسیٰ کی دعا قبول کر لی، حضرت موسیٰ علیہ السلام کی دعا قبول نہیں ہوئی. تو فرمایا اے موسیٰ میں نے تم کو امت محمدیہ میں پیدا نہیں کیا، ایک بات کر لو، اوپر آ جاؤ اور اس آنے والی امت کے نبی کو ان کی امت کے لیے نماز کا مشورہ دے کر سجیشن دے کر کہ ان کی امت میں داخل ہو جاؤ، مشورہ دے کر داخل ہو جاؤ. یہ تو مشورہ تھا حضرت موسیٰ علیہ السلام کا، اسی لیے تو 50 کے بجائے 5 ہوئی جو بخاری شریف میں صحیح روایت. اور امام رازی نے ایک بات کہاں سے کہاں پہنچ رہی ہے ابھی، امام رازی رحمت اللہ نے ایک اور نقطہ بیان فرمایا، فرمایا معراج میں اللہ تبارک و تعالی ابراہیم علیہ السلام کو اوپر بلا رہے ہیں، نبی صلی اللہ علیہ وسلم کو اوپر بلا رہے ہیں، اور یہاں بھی سارے انبیاء سے ملاقات ہوئی اقسام بھی، اور اوپر بھی انبیاء علیہ السلام سے ملاقات ہو کر پھر آگے جا رہے ہیں. فرمایا قیامت کا دین ہوگا، امام رازی فرماتے ہیں تفسیر کبیر میں کہ جب میرا نبی تم آؤ اور آ کر جنت بھی دیکھ لو اور جہنم بھی دیکھ لو، جیسے روایت میں ہے جنت بھی دیکھ لو جہنم بھی دیکھ لو، سارے نبیوں میں سے کسی نبی نے فزیکلی جنت جہنم نہیں دیکھی ہے، تو قیامت کے دن جب سفارش کا موقع آئے گا، this time will come to make intercede for their ummat, each and every نبی will say، ہر نبی کہے گا نفسی نفسی ہم نہیں کر سکتے، اے امام الانبیاء تم دیکھ لو کہ قیامت میں تم ڈر نہ جاؤ، تم ڈر نہ جاؤ جہنم کو دیکھ کر، جنت کو دیکھ کر، آؤ ادھر دیکھ لو تاکہ تم آرام سے اللہ کے سامنے اپنی امت کے لیے اور ساری امت کے لیے سفارش کر سکو. ابراہیم علیہ السلام کی بات چل رہی تھی، آگے نکل گیا میں. وَاتَّخَذَ اللَّهُ إِبْرَاهِيمَ، he was in jungle, he was grazing goat and sheep. The angel said, Ya Allah, how can you make Ibrahim as a khalil? فرمایا جاؤ، go and test him. چیک کرو جاؤ، میں نے ان کو خلیل کیوں بنایا؟ یہ فرشتے حضرت تھانوی رحمت اس بات کو نقل کیا ہے، فرمایا جب یہ آئے دنیا میں، فرشتے آئے انسانی شکل میں اور حضرت ابراہیم علیہ السلام کے سامنے زور سے انہوں نے کیا پڑھا، سبحان ذی الملک والملکوت، एक रिवायत में यह जो हम पढ़ते हैं तरावी में, और एक रिवायत में है कि उन्होंने आकर यूं कहा अल्लाह, क्या कहा अल्लाह, अल्लाह का नाम लिया। तो हजरत इब्राहिम अलैहिस्सलाम ने अल्लाह का नाम सुना, बेहोश हो गए। अल्लाह किसका नाम, और दिल में अजमत थी, दिल में अल्लाह की किबरियाई बड़ाई थी अल्लाह। फिर जब होश में आए, भाई एक बार और नाम ले ले, उन्हें क्या पता था ये फरिश्ते हैं, दे हैव कम हियर टू टेस्ट मी। फिर कहा सुभान दिल मुल्क वल मलकूत, सुभान दिल इज्जत वल हैबत वल अजमत वल कुदरत वल किबरियाई अल्लाह। फिर बेहोश हो गए। फरमाया जब होश में आए क्या दोगे अगर मैं एक बार और कहूं, हाँ ये मेरी बकरी आधी ले लो, लेकिन अल्लाह का नाम लो। आधी बकरी दे दी, उन्होंने फिर कहा, फिर बेहोश हो गए, फिर कहा अब क्या दोगे, कहा और एक बार कर लो, कहीं बाकी भी ले लो। जब तीन बार हो गया तो कहा अब तो कुछ बाकी नहीं तुम्हारे पास, व्हाट यू गोना गिव मी नाउ, इफ आई से अल्लाह, इफ आई रीड, इफ आई से अबाउट द ग्रेटनेस ऑफ अल्लाह, what you gonna give me? He says, I am yours. I'm going to look after your goats now. I will graze your goats now because all the goats and sheep belongs to you now. I have given you. I am going to look after your sheep. Farmaya sun lo, hum koi insaan nahi, Allah ke farishte hain. Humne dekha Allah ne aapko khaleel kyon banaya hai? Isliye aapki imtihan lene ke liye aaye hain. Aur aap pass ho gaye. भाई हम जब नमाज में खड़े हो ना तो अल्लाह का नाम ले रहे हैं, किसके सामने खड़े हैं, अल्लाह इज दे, अल्लाह अमल की तौफीक अता फरमाए। वक्त नहीं, इंशाल्लाह और ज्यादा तफसील से बयान करता, ये रमजान का महीना करीब आ रहा है, करीब आ रहा है, तौबा कर लो, तौबा कर लो, अल्लाह से तौबा करो, इस्तिगफार करो, ताकि रमजान शुरू होते ही अल्लाह की रहमत हम पर उतरना शुरू हो जाए। या अय्युहन नासु अंतुमुल फुकरा की तफसीर तो बाकी रह गई, इंशाल्लाह फिर कभी बयान करेंगे। अल्लाह हम सबको अमल की तौफीक अता फरमाए। वाकिफ दावाना अलहम्दुलिल्लाह।